अस्सलाम वालेकुम। पाकिस्तान में सो शाम के साथ, भारत में 7:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 9 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। बरतानिया में कोरोना वायरस के नई किस्म के इंकशाफ के बाद कई यूरोपीय और मशरक वस्ता के ममालिक ने उस पर सफरी पाबंदियां आयद कर दी हैं। सूरत हाल का जायजा लेने के लिए बरतानवी वजीर आजम बोरिस जॉनसन ने पीर को हंगामी इजलास तलब कर लिया है, जिसमें बरतानिया में आमदरफ्त और तजारती सामान की मुंतकली से मुतालिक अहम फैसले मुतवक्के हैं। बरतानवी वजीर आजम बोरिस जॉनसन का कहना है कि वायरस की नई किस्म 70% ज्यादा तेजी से एक इंसान से दूसरे इंसान में मुंतकिल होने के शवाहिद मिले हैं। उनका कहना था कि वो हतमी तौर पर कुछ नहीं कह सकते कि वैक्सीन इस वायरस की इस नई किस्म के खिलाफ भी मुअसर होगी या नहीं। कोरोना वायरस की नई किस्म, जिसे VUI का नाम दिया गया है, उसकी तशखीस जुनूबी बरतानिया की काउंटी कैंट में रवा माह 13 दिसंबर को की गई थी और साइंसदानों के इब्तदाई अंदाजों के मुताबिक VUI पहले से मौजूद कोरोना वायरस के मुकाबले में तेजी से फैल रहा है। अमेरिका में कोरोना वायरस की दूसरी वैक्सीन की फराहमी भी आज पीर के रोज से शुरू हो रही है और सेहत की विफाकी एजेंसियों ने हिदायत जारी की हैं, जिनमें इस बात का तायुन किया गया है कि किन अफराद को तरजीही बुनियादों पर यह वैक्सीन दी जाएगी। अमेरिका के 78 साल नौ मुंतखब सदर जो बाइडन और उनकी अहलिया जिल को यह वैक्सीन आज दी जा रही है और इस अमल को टेलीविजन पर बराह रास्त दिखाया जाएगा। इख्तदार के मुंतकली से मुतालिक जो बाइडन की टीम के तर्जमान का कहना है कि नौ मुंतखब नायब सदर कैमेला हैरिस और उनके शोहर डगलस एम हाफ को यह वैक्सीन आइंदा हफ्ते दी जाएगी। दुनिया भर में कोरोना वायरस से मुतासर अफराद की तादाद 7,63,00,000 से तजावज कर गई है। अमरीका की जॉन हॉपकिंस यूनिवर्सिटी के आदादोशुमार के मुताबिक दुनिया भर में वबा से सबसे ज्यादा मुतासर अफराद की तादाद अमरीका में है, जबकि दूसरे नंबर पर भारत में 1 करोड़ और ब्राजील 72,00,000 मुतासर अफराद के साथ तीसरे नंबर पर है। अफगानिस्तान के अव्वल नायब सदर अमरुल्ला सालेह ने अपने फेसबुक सफे पर यह इत्तला दी है कि इतवार के रोज पार्लियामान के एक रुकन को हदफ बनाकर किए जाने वाले कार बम हमले में हलाक होने वालों की तादाद बढ़कर 10 हो गई है, जबकि इसमें 52 अफराद जख्मी हुए हैं। इसके अलावा आज पीर के सो पुलिस डिस्ट्रिक्ट 12 में एक पुलिस रेंजर बारूदी सुरंग से उड़ा दिया गया, जिसमें एक सिक्योरिटी एहलकार और 2 शहरी जख्मी हो गए। एक और वाकये में आज सुबह पारवान में सरकारी हुकाम ने तस्दीक की है कि बारूदी सुरंग के एक हमले में पारवान काबुल हाई पुलिस कमांडर समेत 5 अफराद हलाक हो गए हैं। अमरीका ने इराकी दारुल हुकूमत के इंतहाई हिफाजती इंतजाम वाले इलाके ग्रीन जोन में इतवार के रोज किए गए एक रॉकेट हमले के लिए ईरान की पुश्त पनाही वाली मलेशिया को मुर्द इल्जाम ठहराया है। इराक की फौज का कहना है कि खिलाफ कानून करार दिए गए ग्रुप ने कम से कम 8 रॉकेट दागे, जिसके नतीजे में एक इराकी फौजी जख्मी हो गया, जबकि कुछ इमारतों और गाड़ियों को नुकसान पहुंचा। एक ऐसे वक्त में जब जम्मू और कश्मीर के मुतनाज़े इलाके को तकसीम करने वाली लाइन ऑफ कंट्रोल पर भारत और पाकिस्तान के दरमियान फायरिंग के तबादले के वाकयात तवातुर के साथ पेश आ रहे हैं, पाकिस्तान ने लाइन ऑफ कंट्रोल से मुत्तसिल पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में गुज़श्ता हफ्ते अक़वामे मुत्तहिदा के मुबस्सिर मिशन की गाड़ी पर होने वाले मुबैना हमले की शफाफ तहकीकात की दरख्वास्त की है। पाकिस्तान ने इस वाकये का जिम्मेदार मुबैना तौर पर भारत को करार देते हुए उस पर जोर दिया है कि वो सन 2003 में दोनों मुल्कों के दरमियान तय पाने वाले फायरबंदी के माहदे का एहतराम करे। भारत ने इस इल्जाम को मुस्तरद करते हुए कहा है कि भारतीय फौजी दस्ते अक़वामे मुत्तहिदा के मिशन के नकलो हरकत के बारे में पहले से आगाह थे और वो किसी तौर अक़वामे मुत्तहिदा के मुबस्सिर मिशन की गाड़ी पर फायरिंग के वाकये में मुलव्वस नहीं है। दूसरी जानिब अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल के नायब तर्जमान ने जुमे को न्यूयॉर्क में एक ब्रीफिंग के दौरान कहा कि फरीकैन इस वाकये के बारे में जो कुछ कह रहे हैं उससे हम आगाह हैं, लेकिन उनके बकौल इस मरहले पर हम सिर्फ इतना ही जानते हैं कि अक़वामे मुत्तहिदा के मुबस्सिर मिशन की गाड़ी को किसी नामालूम चीज की ज़र्ब लगी, लेकिन उनका कहना था कि कोई जख्मी नहीं हुआ, लापता गाड़ी को कुछ नुकसान पहुंचा है और हम इस वाकये की तहकीकात कर रहे हैं। पाकिस्तान इंटरनेशनल एयरलाइन ने अपना रीस्ट्रक्चरिंग प्लान सन 2021 तैयार कर लिया है, जिसके मुताबिक PIA के एक जहाज पर 500 मुलाजमीन का बोझ कम करके फी जहाज 250 मुलाजमीन तक लाया जाएगा। खबरें खत्म हुई।
वॉइस ऑफ अमेरिका उर्दू सर्विस का टीवी शो व्यू 360 आप देख सकते हैं आज न्यूज पर पीर से जुमा शाम 7:30 बजे।
ये वॉइस ऑफ अमेरिका उर्दू है। آپ سن رہے ہیں خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام. یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے.
مجلس مذاکرہ راؤنڈ ٹیبل, اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
وائس آف امریکہ واشنگٹن سے آج کا پروگرام راؤنڈ ٹیبل, میں ہوں یاسمین جمیل. آج ہم بات کر رہے ہیں ایک بہت ہی منفرد موضوع پر, اور وہ ہے ایگری ٹورزم یا ایگری ٹینمنٹ. ٹورزم کا یہ شعبہ کس طرح دنیا بھر میں, خاص طور پر پاکستان کی ٹورزم انڈسٹری میں اہمیت اختیار کر رہا ہے, اور اس شعبے کی سیاحوں کے لیے, فارمرز کے لیے, طالب علموں کے لیے, ایگریکلچر انڈسٹری کے لیے, سیاحت کی انڈسٹری کے لیے اور مقامی کمیونٹیز کے لیے کیا فائدے ہیں, اور آنے والے دنوں میں اس کی اہمیت میں کس حد تک اضافہ ہو سکتا ہے, اور خاص طور پر کووڈ 19 کے اس دور نے لوگوں اور حکومت کی توجہ صحت کے شعبے پر مرکوز کر کے کس طرح ایگری ٹورزم کی اہمیت کو نہ صرف اجاگر کیا ہے بلکہ فوڈ ٹورزم, ہیلتھ ٹورزم, ایگری مالز, ایگری میلوں اور ایگری فیسٹیولز کی جانب لوگوں کی توجہ مرکوز کی ہے, اور ان شعبوں کو پروموٹ کرنے کے لیے ایگریکلچر سے متعلق غیر سرکاری ادارے کیا کر رہے ہیں, اور کاشتکار انفرادی طور پر اس سلسلے میں کیا کچھ کر رہے ہیں, یہ ہیں وہ موضوعات جن پر ہم آج بات کر رہے ہیں. ہمارے ساتھ ہیں یونیورسٹی آف ایگریکلچر فیصل آباد کے چیئرمین, ڈپارٹمنٹ آف ایگرونومی اور فوکل پرسن ایگری ٹورزم کلب, پروفیسر ڈاکٹر شہزاد مقصود, جو ایڈیٹر ہیں انٹرنیشنل جرنل آف ایگریکلچر اینڈ بایولوجی, اور اب تک 40 سے زیادہ ایگری ٹورزم ایونٹس آرگنائز کرا چکے ہیں. ہمارے ساتھ ہیں ایگری ٹورزم ڈیولپمنٹ کارپوریشن آف پاکستان کے چیئرمین بابر راجہ لاہور سے. ہمارے ساتھ ہیں ایگریکلچر ڈپارٹمنٹ گلگت بلتستان کے ڈپٹی ڈائریکٹر جی ایم صادق, جن کا ادارہ منسٹری آف ٹورزم بلتستان کے ساتھ مل کر ایگری ٹورزم کو فروغ دینے میں مصروف ہے. ہمارے ساتھ ہیں ٹورزم ڈیولپمنٹ کارپوریشن آف پاکستان کی ڈائریکٹر انٹرنیشنل افیئرز اینڈ اوورسیز ایگری ٹورزم طاہرہ رسول, جو اسکاٹ لینڈ میں آباد ایک پاکستانی خاتون ہے اور پاکستان میں ایگری ٹورزم کو فروغ دینے کے لیے کوشاں ہیں. ہمارے ساتھ ہیں میرپور خاص سندھ سے ایک پروگریسو فارمر منصور چیما, جو کئی سو ایکڑ رقبے پر فارمنگ کرتے ہیں اور خاص طور پر سندھ کے کیلوں کو پروموٹ کرنے کے لیے کوشاں ہیں. اور ہمارے ساتھ ہیں اونٹیریو کینیڈا سے ایک ہارٹیکلچرل اسپیشلسٹ اور ایک کراپ سائنس کنسلٹنٹ بلال احمد, جو اونٹیریو انسٹیٹیوٹ آف ایگرولوجی کے بورڈ آف ڈائریکٹرز کے رکن ہیں. تو گفتگو کا آغاز کریں گے بلال احمد صاحب آپ سے. یہ بتائیے کہ ایگری ٹورزم سے کیا مراد ہے, اور اسے ایگری ٹینمنٹ کیوں کہتے ہیں, اور اس وقت دنیا بھر میں یہ شعبہ سیاحت کی انڈسٹری میں کس طرح ایک نمایاں مقام حاصل کر رہا ہے؟
ایگری ٹورزم ہے, اس کو ڈیفائن ایسے کیا جا سکتا, یہ ایک ایسا عمل ہے جس کے اندر آپ نہ صرف کے ایک انجوائمنٹ کرتے ہیں بلکہ ایجوکیشن لیتے ہیں اور انٹرٹینمنٹ ہوتی ہے. اور یہ بزنس, ایگری ٹورزم بزنس جو ہے پورے کینیڈا میں اور پرٹیکولرلی ان انٹیریو میں, اٹس گیٹنگ بہت زیادہ پاپولر ہوتا جا رہا ہے, اور یہ دنیا اس کے اندر زیادہ سے زیادہ یہ انوالو ہوتی جا رہی ہے. جیسے ایک میں آپ کو مثال کے طور پہ بتاتا ہوں, جیسے پک یور اون, یہاں پہ بہت سارے اسٹرابریز کے فارمز ہیں یا ایپلز کے یا چیری کے, اور سب فارمز ہیں. لوگ آتے ہیں, وہ وزٹ بھی کرتے ہیں اور اپنی جو ہے نا پھل بھی ساتھ لے کے جاتے ہیں, خود ہی پک کرتے ہیں اپنے ہاتھ سے اور ساتھ لے کے جاتے ہیں. تو یہ ایک ایسا اسے انٹرپرنور یا نیا ایک ایسا ٹرینڈ چل پڑا ہے پورے کینیڈا میں, جس سے نہ کہ جسے کہتے ہیں نا کہ آموں کے آم اور گٹلیوں کے دام, کہ آپ نے سیر بھی کی اور وہاں سے پھل بھی لے کے آئے اور انجوائمنٹ بھی. پرٹیکولرلی ہمارے ہاں تو جو اسکول لیول پہ سارے بچوں کی کلاسز جاتی ہیں فارم کو وزٹ کرتی ہیں, یہ ایک کمپلسری ہے سمجھ لیں کہ ضروری ہے, بچوں کو وزٹ کرواتے ہیں ایجوکیشن پرپز کے لیے. جیسے کوئی بایولوجی کا پروجیکٹ ہے یا کوئی کام کر رہے ہیں تو وہ لے کے جاتے ہیں فارمز کو دکھانے کے لیے کہ یہ بٹر فلائز ہیں, یہ ہنی بی ہے, اور یہ کیسے پالینیٹ کرتی ہیں اور کیسے یہ, سو یہ ایک ایجوکیشنل پرپز ہوتا ہے. اور جہاں تک آپ کہہ رہی ہیں گارڈنز کو, یہ تو اس میں تو کوئی شک نہیں, بہت پہلے سے یہ کام چل رہا ہے, لوگ سیر کرتے ہیں اور انجوائمنٹ کرتے ہیں. کینیڈا میں اس یہ بہت زیادہ اب جو ہے نا دن پر دن اس کے اوپر نا بہت کام ہو رہا ہے, گورنمنٹ بھی زیادہ سے زیادہ انویسٹمنٹ کر رہی ہے.
تو بہت شکریہ ڈاکٹر بلال احمد, آپ نے ڈیفائن کیا کہ ایگری ٹورزم سے کیا مراد ہے, اور کینیڈا میں کیا صورتحال ہے ایگری ٹوریزم کی، اور یہی صورتحال یہاں امریکہ میں اور دوسرے ترقی یافتہ ممالک میں بھی ہے، اور آپ سے گفتگو جاری رہے گی. لیکن اس وقت ہم پروگرام میں شامل کریں گے ایگریکلچر یونیورسٹی کے ڈاکٹر پروفیسر شہزاد مقصود کو. شہزاد مقصود صاحب، آپ بتائیے کہ آپ اس ڈیفینیشن میں جو ایگری ٹوریزم ہے اس میں کیا ایڈ کریں گے، کیا آپ بھی اسی طرح ڈیفائن کریں گے جیسے کہ ڈاکٹر بلال احمد نے ڈیفائن کیا ایگری ٹوریزم کو، اور اس کے علاوہ پاکستان میں ایگری ٹوریزم کی صورتحال آپ کیسی دیکھتے ہیں؟
جی، ایگری ٹوریزم بلال نے بہت اچھے طریقے سے ایکسپلین کی ہے. ایگری ٹوریزم یہی کو ہم ایسے ہی ڈیفائن کر سکتے ہیں کہ ایک فارم کے اوپر جب لوگ جاتے ہیں اپنی فیملیوں کے ساتھ، سکولز جاتے ہیں، کالجز جاتے ہیں، یا شہروں کے لوگ جاتے ہیں، اب بیک ٹو نیچر دیہات میں جاتے ہیں، وہاں جا کے دیکھتے ہیں کہ کھیت کھلیانوں میں کیا ہو رہا ہے اور وہاں سے ان کے لیے فوڈ کیسے پروڈیوس ہو رہی ہے، تو وہ ان کے لیے فن بھی ہے، انٹرٹینمنٹ بھی ہے، اور ان کے اندر وہ فوڈ بھی ہے. اس کی میں تھوڑی سی بیک گراؤنڈ میں جاؤں گا کہ جو ایک ہمارا پرانا زمانہ تھا اس میں کیا تھا کہ ایک گاؤں کا کلچر کیا تھا، ہمارا دیہاتی جو رورل کلچر تھا وہ کیا تھا. اس رورل کلچر میں یہ تھا کہ وہاں جو خوشحال طبقہ تھا وہ ذمہ دار تھا. اس کے پاس جب ایک فصل آتی تھی تو اس نے اسی خوشیاں منانا ہوتی تھی، جیسے ویساکھی مل رہا ہے تو اس کے پاس گھر دانے آ گئے، فصل آ گئی تو اس کے پاس پیسے آئے نا، تب اس نے انٹرٹین ہونا ہے. تو انٹرٹین کرنے کے لیے وہ ایک میلا ٹھیلا وہاں سجتا تھا، اور اس میلے ٹھیلے کو سجانے کے لیے جو ورکنگ کلاس تھی وہاں وہ ایکٹیولی پارٹیسپیٹ کرتی تھی. جیسے وہاں پہ جو حلوائی ہے وہ اپنے وہ مٹھائیاں بناتے تھے، جو بڑبوجے جسے کہتے ہیں وہ دانے بھونتے تھے، اس طرح جو دوسرے لوگ تھے وہ ڈھول ڈبکا سب کچھ وہ دیہات پہ کرتے تھے، اور وہ انٹرٹینمنٹ وہ چلتی تھی. یہ سب سے بڑی انٹرٹینمنٹ وہی تھی ان کی. اچھا، اب ایسا ایسا جب لوگ اربنائزڈ ہو گئے، شہروں میں بس گئے، تو شہروں کی جو زندگی تھی وہ نیچر سے کافی ہٹ کے ہوئی. اب اس میں جو انٹرٹینمنٹ تھی وہ چینج ہوتی گئی. فلم آ گئی، ٹی وی آ گیا، سینما آ گیا، اس کے بعد انٹرنیٹ آنے تو ریولیوشنائز ہو گیا، سوشل میڈیا آنے کے بعد انٹرٹینمنٹ اس قدر چینج ہو گئی شہری لائف میں، پروسیس فوڈ اتنی ہو گئی کہ لوگوں کا لائف سٹائل ایسا ہو گیا، آرام طلب ہو گیا کہ صحت برباد ہو گئی. اب انٹرٹینمنٹ وہ جو دیکھ رہے تھے وہ لگ رہا تھا کہ اب ان کی صحت کو برباد کر رہی. اب یہ ڈفرنٹ وبائیں آ رہی ہیں، کر رہے ہیں، ہسپتال بھر رہے ہیں، تو لوگوں کو اندازہ ہوا کہ وہ جو بیک ٹو نیچر تھا نا وہ والی انٹرٹینمنٹ بہت زبردست تھی، لیکن وہ اب کھو گئی ہے نہیں ہے. تو ایگری ٹوریزم نے اب ایک نیا پوری سائنس کی شکل اختیار کر لی ہے کہ دوبارہ اس کی ریوائیول کی جائے، لیکن ایک طریقے کے ساتھ جس میں انٹرپرینیورشپ کا کنسپٹ بھی ہو کہ فارمر صرف اور صرف اپنی پروڈیوس بنا کے تو منڈیوں تک نہ لے کے جائے، اس کو اس طرح پریزنٹ کرے، اپنے فارم کو ایسا پریزنٹ کرے لوگوں کے ورتھ وزٹنگ ہو، تو لوگ وہاں آنا پسند کرے فیملیوں کے ساتھ. اب لوگ جب جاتے ہیں وہاں پہ جو اس کی فصل ہے، کبھی وہ گنے، کبھی وہ گڑ کے ساتھ، کبھی وہ مکئی کے ساتھ، کبھی وہ پک یور اون فروٹ کے ساتھ، کبھی پروسیس فوڈ کے ساتھ، میلے ٹھیلے کے ساتھ، وہ جب کرتا ہے تو اس میں انٹرٹین محسوس کرتا ہے. شہر کے لوگوں کے لیے تو صرف گڑ بنتا دیکھنا ہی ان کے لیے بہت بڑی انٹرٹینمنٹ ہے. تو اب شہروں کے اندر جو پروسیس فوڈ مل رہی ہے اس کی بجائے جب وہ کھیتوں میں جاتے ہیں، وہاں ایک میلے ٹھیلے سجائے جاتے ہیں، تو ان کے لیے وہاں سے وہ فوڈ بھی لے کے آتے ہیں، انٹرپرینیورشپ بھی سیکھ رہے ہیں وہاں ذمہ دار. اور اس میں جو یونیورسٹیز ہیں یہ اب اپنا رول اس طرح پلے کر رہی ہیں کہ یونیورسٹی کے اندر اس چیز کو آرگنائز کر کے سوسائٹیز کی شکل میں، اور ایگری ٹوریزم ڈیولپمنٹ کارپوریشن آف پاکستان جو کہ پرائیویٹ آرگنائزیشن ہے اس کے ساتھ مل کے اس کے ایونٹس آرگنائز کرواتی ہے یونیورسٹی کے اندر بھی اور فارم لیول کے اوپر بھی، اور یہ دن ب دن بڑھتے جا رہے ہیں. اور شاید ہی کوئی ویکینڈ ایسا ہو کہ جب یہ ایکٹیویٹی نہیں ہو، کم و بیش 40-50 ایونٹس ہو رہے ہیں پچھلے کئی سال سے.
اور اس میں آپ کی یونیورسٹی میں یہ کلب اس کا بنا ہے ایگری ٹوریزم کا، اور جس کی آپ فوکل پرسن ہیں، اور یہ کلب بیسیکلی آپ کا لنکڈ ہے ایگری ٹوریزم ڈیولپمنٹ کارپوریشن آف پاکستان کے ساتھ. تو اس وقت ہمارے ساتھ موجود ہیں ٹیلی فون پر ایگری ٹوریزم ڈیولپمنٹ کارپوریشن آف پاکستان کے چیئرمین بابر راجہ لاہور سے، تو ان کو گفتگو میں شامل کرتے ہیں. بابر راجہ صاحب، بتائیے کہ آپ نے یہ ایک نجی ادارہ ہے، یہ کب قائم ہوا اور اس کو قائم کیا تو اس وقت کیا صورتحال تھی ایگری ٹوریزم کی، اور اس ادارے کے قائم ہونے کے بعد کیا اضافہ ہوا ایگری ٹوریزم میں پاکستان میں خاص طور پر؟
ये हमारे एक बहुत बड़े प्यारे भाई डॉक्टर शहजाद बसरा साहब हमारे साथ हैं, हमारे सीनियर मेरे उस्तादों से भी हैं, इनसे हम बहुत सीखते हैं। एग्री टूरिज्म के जो फाउंडर मेंबर्स में से भी हैं तारिक शहजाद बसरा साहब, तारिक तनवीर साहब हैं जो हमारे सीईओ और फाउंडर हैं एग्री टूरिज्म के पाकिस्तान में। 10-12 सालों से उन्होंने एक कॉन्सेप्ट डेवलप किया पाकिस्तान में, क्योंकि इसकी एक इसको तकरीबन लोग भूलते जा रहे थे और मॉडर्न लाइफस्टाइल में आ रहे थे। एक उन्होंने एक एनजीओ के तौर पे इसको लिया और इसको लेके चले। अकेले थे, फिर साथ लोग मिले और मिले। कुछ साल पहले मैं उनके साथ आया और एक बोर्ड ऑफ डायरेक्टर उन्होंने डेवलप किया जिसका उन्होंने मुझे चेयरमैन बनाया, और उसके साथ फिर हम लोग मिलके एक टीम की सूरत में डॉक्टर शहजाद बसरा साहब, मैं, तारिक साहब और हमारे डायरेक्टर्स तकरीबन पूरे पाकिस्तान में फैल गए और एक कॉन्सेप्ट को कुछ प्राइवेट सेक्टर्स के साथ मिलके इसको एक बड़ा एंगल दिया। उसका फायदा ये हुआ कि हम सिर्फ इसमें नहीं बल्कि हम चूंकि हम पूरे पाकिस्तान में हर कोने में जा रहे हैं तो वहाँ का जो कल्चर है उसको ऊपर लाने का मौका मिल रहा है। वहाँ की जो स्पोर्ट्स हैं, वहाँ के खेल हैं, वहाँ के जो स्पोर्ट्समैन हैं उनको ऊपर लाने का मौका मिल रहा है। तो ओवरऑल एग्री टूरिज्म पाकिस्तान के अंदर तकरीबन आप कल्चर में भी, स्पोर्ट्स में भी और हमारे एग्रीकल्चर को भी ऊपर लाने में एक काफी मेन किरदार अदा कर रहे हैं।
तो जो इवेंट्स आप कराते हैं वो किस तरह कराते हैं, उसमें क्या चीजें नुमाया होती हैं और ये प्रोसेस बताइए इन इवेंट्स का और उसका फिर अल्टीमेट रिजल्ट क्या निकल रहा है
इवेंट्स का? तो जैसे शहजाद भाई ने बताया कि हमारा जहाँ कोई सेलिब्रेशन क्रिएट करते हैं, जहाँ कहीं कोई भी फसल कहीं भी तैयार होती है पूरे पाकिस्तान में, उस जगह पे जाके उस फार्म पे हम उसको सेलिब्रेट करा देते हैं। उसका फायदा ये होता है कि वहाँ लोकल जो कॉटेज इंडस्ट्री है वो एक डेवलप होती है, वहाँ की जो खवातीन है वो वैल्यू एडेड प्रोडक्ट्स में आती हैं, वहाँ के जो बच्चे हैं उनको ऑनलाइन चीजें बेचना हम सिखाते हैं और उस जगह की ओवरऑल जो सिचुएशन है वो बहुत बेहतर हो रही है। ये कुछ सालों से जो हम देख रहे हैं हमें उसका बहुत फायदा हो रहा है। जब अगले साल हम उसी जगह पे जाते हैं तो पिछले पूरे साल की एक सक्सेस स्टोरी सुनने को मिलती है जिससे बड़ी खुशी होती है। ओवरऑल जो डेवलपमेंट है मुल्क के हिसाब में उसमें मुझे लगता है कि इसका बहुत बड़ा हाथ है एग्री टूरिज्म का।
तो अब तक आप कितने इवेंट्स करा चुके हैं और वो जो इवेंट्स हैं वो खासतौर पर किन किन चीजों पर फोकस्ड रहे?
हमारा एक तो ये कि बेसिक जो हमारा एग्रीकल्चर है उस पे जितनी क्रॉप्स हैं उस सारी की सारी को सेलिब्रेट करते हैं। और जो हमारा लास्ट ईयर था तकरीबन उसमें सिर्फ ये नहीं, उसमें हम कुछ एजुकेशनल चीजें भी लेके आते हैं, सेमिनार्स हैं, वर्कशॉप्स हैं एग्री टूरिज्म की के हवाले से, हॉर्टिकल्चर की इंटरनेशनल कॉन्फ्रेंसेस करा रहे हैं, लोकल कॉन्फ्रेंसेस करा रहे हैं, यूनिवर्सिटीज के अंदर एग्री टूरिज्म के जो एंटरप्रेन्योरशिप आइडियाज हैं उनको लोगों तक पहुंचा रहे हैं। स्पोर्ट्स के हवाले से हम कल्चरल जो स्पोर्ट्स हैं उसको ऊपर लेके आ रहे हैं। पाकिस्तान में बहुत सारी ऐसी स्पोर्ट्स हैं जिनको जिनके बारे में इतना नहीं सोचा जा रहा, क्रिकेट, कुछ हद तक हॉकी अब रह गया, इसके अलावा बाकी स्पोर्ट्स में पाकिस्तान में बहुत टैलेंट था, उसको थोड़ा सा पीछे धकेला गया, उसको वापस लेके आ रहे हैं। पाकिस्तान की जो सकाफती चीजें हैं, जो हमारी ट्रेडिशंस थी उनको ऊपर लेके आ रहे हैं। ओवरऑल एक अच्छा इम्पैक्ट आ रहा है।
तो बेहद शुक्रिया बाबर राजा साहब, आपने बड़ी तफसील से बताया कि आपका ये जो इदारा है किस तरह पाकिस्तान में एग्री टूरिज्म को फरोग देने के लिए काम कर रहा है। एक छोटे से ब्रेक का वक्त हो गया है, ब्रेक लेते हैं और ब्रेक के बाद हम आज के प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
क्या आप जानते हैं कि VOA उर्दू का एक टीवी शो भी है? जी हाँ, View 360 देखिए आज न्यूज पर पीर से जुमा शाम 7:30 बजे।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का प्रोग्राम राउंड टेबल, मैं हूँ यास्मीन जमील। आज हम बात कर रहे हैं एग्री टूरिज्म पर, खासतौर पर पाकिस्तान में इसकी सूरत हाल क्या है इस बारे में। और अब गुफ्तगू में शामिल करते हैं एग्रीकल्चर डिपार्टमेंट गिलगित बल्तिस्तान के डिप्टी डायरेक्टर GM सादिक को, जिनका इदारा मिनिस्ट्री ऑफ टूरिज्म बल्तिस्तान के साथ मिलकर एग्री टूरिज्म को फरोग देने में मसरूफ है और वो कई फेस्टिवल इस सिलसिले में ऑर्गेनाइज करा चुके हैं, तो उनसे बात करते हैं। GM सादिक साहब, सबसे पहले तो ये बताइए कि गिलगित बल्तिस्तान के एरिया में ایگری ٹوریزم کی کیا صورتحال ہے، اور خاص طور پر کووڈ 19 کے دوران ایگری ٹوریزم کی خاص طور پر کیا صورتحال ہے، اور ٹوریزم کی ہی صورتحال اتنی خراب ہے تو ایگری ٹوریزم کہاں پر آتا ہے اس وقت؟
جس طرح باقی دنیا لاک ڈاؤن کی حالت میں ہے، ٹوریزم انڈسٹری گلگت بلتستان میں بھی شدید مشکلات سے دوچار ہے، تو اس کے باوجود بھی جو لوکل ڈومیسٹک ٹورسٹ ہے وہ ایک آدھ یہاں پہ چلے آتے ہیں. ہمیں امید رکھنی چاہیے انشاءاللہ یہ کووڈ اس سے ہم نمٹ لیں گے، اور آنے والا وقت جو ہے وہ انشاءاللہ ایگری ٹوریزم کی پروموشن کے روشن مواقع ہے گلگت بلتستان میں، تو انشاءاللہ یہ فروغ پائے گا.
تو اب یہ بتائیے کہ ایگری ٹوریزم کو فروغ دینے کے لیے کب سے آپ کی جو حکومت ہے وہ کچھ کام کر رہی ہے، اور جو آپ کا ڈپارٹمنٹ ہے اس نے اس سلسلے میں کیا کوششیں کی ہیں؟
میڈم، یہ گلگت بلتستان اسے کہا جاتا ہے ملک کا فروٹ باسکٹ. یہاں پہ بے شمار ٹیمپریٹ فروٹ یہاں پہ پائے جاتے ہیں، لیکن اس کی مارکیٹنگ ایکسس نہ ہونے کی وجہ سے ہمارے فارمرز جو ہے نا ان کو پراپر پیسہ نہیں ملتا، ریوارڈ نہیں ملتی ہے. تو اس کا ایک خیال ہے کہ سیاح کو جو ہے نا ہم اپنے فارمر سے کنیکٹ کریں اور ڈائریکٹ مارکیٹنگ کی جو تصور ہے اس کو اجاگر کریں. ایگریکلچر ڈپارٹمنٹ گلگت بلتستان پچھلے 30-40 سالوں سے ایگری ٹوریزم کے فروغ کے لیے ڈفرینٹ آپشنس پہ کام کر رہی. اب آفیشلی اسپیسیفکلی ایگری ٹوریزم کے پروموشن کے لیے پچھلے 2 سالوں سے مختلف فیسٹیولس، ایگریکلچر ایگزیبیشنس ڈویژنل لیول پہ گلگت میں اور اسکردو میں منعقد ہوتی ہے، جس میں پورے ملک سے لوگ جو ہے نا ایگریکلچر سے ریلیٹڈ لوگ تشریف لاتے ہیں، اور اس سے ٹوریزم کو بھی فروغ ملتی ہے اور لوکل جو انڈسٹری ہے، ایگریکلچر ہے، پروڈکٹ ڈیولپمنٹ ہے، مارکیٹنگ ہے، ان چیزوں کی بھی فروغ ملتی ہے.
تو پھر آپ نے ایگری فیسٹیولز کرائے، تو کس انداز میں کرائے اور کتنے فیسٹیولز اب تک آپ کرا چکے ہیں اور ان کا پھر رزلٹ کیا نکلا؟
شیگر میں فرسٹ نیشنل اپریکاٹ فیسٹیول 2019 میں منعقد ہوئی، جس میں پورے ملک سے مختلف یونیورسٹیز کے لوگ آئے، پروفیسرز آئے. اچھا، اس میں ہزاروں لوگ کو لوکل لوگ شریک ہوئے. یونیورسٹی آف بلتستان، ایگریکلچر ڈپارٹمنٹ اور ایگری ٹوریزم ڈیولپمنٹ کارپوریشن آف پاکستان ان کی ایک مشترکہ کوشش تھی، اور یہ بڑا بہت لوگوں نے انجوائے کیا، بہت لوگ آئے اور بہت سارے نئی پروڈکٹس جو ہے نا لوگوں نے متعارف کروائے، اور بڑی مارکیٹنگ ہوئی لوگوں کی. اپریکاٹ کو جو ہے نا بڑا فروغ ملا، اس کی جو کمی بیشی ہے ویلیو ایڈیشن کے حوالے سے مختلف کمپنیوں نے آ کے جو ہے نا یہاں پہ کام اسٹارٹ کی. اس کے علاوہ ایک چیری فیسٹیول ہوا فرسٹ ٹائم گلگت بلتستان میں. یہ ضلع گانچے میں گاؤں ہے غواڑے، وہاں پہ ایک پرائیویٹ چیری فارم ہے بہت بڑا، وہاں پہ یہ یونیورسٹی آف بلتستان کے تعاون سے اور ایگریکلچر ڈپارٹمنٹ نے اس کو ہوسٹ کیا، لوکل کمیونٹی شامل ہوئی. یہ نیشنل چیری فیسٹیول تھا پاکستان میں فرسٹ ٹائم. اور سسپولو ایپل فیسٹیول جو ہے نا یہ ضلع کھرما میں ہوئی. اس کے علاوہ اسکردو میں ہر سال ایک ایگریکلچر ایگزیبیشن ہوتی ہے، جس میں پورے ڈسٹرکٹ کے فارمرز اپنے پروڈکٹس لے کے آتے ہیں یہاں پہ، اور ڈومیسٹک کے جو ٹورسٹ ہیں وہ اٹریکٹ ہوتی ہے، اور بے شمار لوگ جو ہے نا انجوائے کرتے ہیں اس فیسٹیول کو، ایگزیبیشن کو. تو ایگریکلچر ڈپارٹمنٹ اپنی کیپیسٹی میں بہت کچھ کر رہی ہے گلگت بلتستان.
تو بے شکریہ جی ایم صادق صاحب، آپ نے بتایا کہ گلگت بلتستان کا جو ایگریکلچر ڈپارٹمنٹ ہے وہ کیا کچھ کر رہا ہے ایگری ٹوریزم کو فروغ کرنے کے لیے. آپ سے ہماری گفتگو ابھی جاری ہے، اور بھی بات کریں گے، لیکن اس وقت ہم شامل کریں گے میرپور خاص سندھ سے ایک پروگریسو فارمر منصور چیما کو، جو سندھ کے جو بناناز ہیں یعنی کیلوں کو پروموٹ کرنے کے لیے کوشاں ہیں. تو منصور چیما صاحب، آپ انفرادی طور پر بڑے عرصے سے اس کو فروغ دے رہے ہیں، تو کچھ بتائیے کہ کب سے آپ نے جو ایگری ٹوریزم ہے اس کو اپنے فارمنگ میں شامل کیا، اور کیسے اور کیوں؟
میں بیسیکلی اس کو 89 سے فارمنگ کر رہا ہوں جی، میرپور خاص کے اندر. ڈسٹرکٹ عمرکوٹ میں میری لینڈز ہیں، ڈسٹرکٹ میرپور خاص میں بھی ہیں. میں یہ سمجھتا ہوں بینگ اے فارمر میرے لیے بڑا یہ ضروری تھا کہ इसको एग्रीकल्चर को कैसे प्रमोट किया जाए। और मैं सोचता था कि एग्रीकल्चर जो हम कन्वेंशनल क्रॉप्स करते हैं लाइक शुगर केन, कॉटन, बीट, ऑनियन, और इनसे इनसे कैसे बाहर निकला जाए, क्योंकि मार्केटिंग हमारे कंट्रोल में नहीं थी। तो मुझे फिर आज से कोई 8 साल पहले तारिक तंगरी साहब जो एग्री टूरिज्म के सीईओ हैं उनसे मेरी मुलाकात हुई फ्लावर शो में कराची में। तो उन्होंने मुझे ये आइडिया दिया, आइडिया फ्लोट किया कि एग्री टूरिज्म क्या है और उसके अगराज व मकासद क्या है। फिर मैंने उसको फॉलो अप किया, फिर मैंने उनके पास फैसलाबाद गया, वहां सारी चीजें देखी कि एग्री टूरिज्म का मकसद क्या है। फिर जब मुझे अगराज व मकासद उसके मुझे हासिल हुए तो फिर मैंने एग्री टूरिज्म को प्रमोट करने के लिए उनको कहा कि जी इंशाल्लाह ताला हम इसको सिंध में भी करेंगे, आप हमें बताएं इसको कैसे प्रमोट कर सकते हैं। तो क्योंकि उनका मकसद ये था कि थ्रू आउट पाकिस्तान जिस प्रोविंस में, जिस डिस्ट्रिक्ट में जो भी प्रोडक्ट होती है, लाइक हमारे पास सिंध में बनाना जो है वो सिंध में होता है, तो उन्होंने मुझे कहा कि जी आप बनाना को प्रमोट करने के लिए किसका फेस्टिवल कराएं। उन्होंने मुझे आइडिया दिया तारिक तनवीर साहब ने कि इसको प्रमोट कैसे किया जा सकता है, इसकी बाय प्रोडक्ट कैसे बनती है। वो फिर मैंने डिस्कस किया आके डायरेक्टर जनरल रिसर्च हैं टंडोजाम में नूरमन बलोच साहब, उनसे बात की तो उन्होंने कहा जी बड़ा अच्छा आइडिया है, तो इसको एक मेले के तौर पे हम जो है आगे लाते हैं, इसको प्रमोट करते हैं। तो हमारा फर्स्ट जो है था वो मेला बनाना फेस्टिवल जो था वो हमने टंडोजाम में डायरेक्टर जनरल एग्रीकल्चर रिसर्च के कंपाउंड में किया हमने, जो कि रिलेटेड है सिंध यूनिवर्सिटी से ही, उनके दोनों के कंपाउंड इकट्ठे ही हैं। तो वहां पे हमने ये सारा मेला किया, उसके अंदर एग्रीकल्चर से रिलेटेड जितने भी स्टूडेंट्स थे प्लस कराची यूनिवर्सिटी के स्टूडेंट्स प्लस जो प्रोग्रेसिव ग्रोअर हैं सिंध के जिनके पास बनाना की वैरायटीज लगी हुई हैं, उन सब लोगों ने पार्टिसिपेट किया और अपनी अपनी प्रोडक्ट को उन्होंने इंट्रोड्यूस कराया कि हमारे पास ये प्रोडक्ट है, ये वैरायटीज हैं और ये एक्सपोर्ट होती हैं और इनकी बाय प्रोडक्ट कैसे बनती हैं। हमारे 57 किया डायरेक्टर रिसर्च ने, उन्होंने बताया कि इसमें क्या क्या चीजें बाय प्रोडक्ट बन सकती हैं, लाइक बनाना चिप्स हो गया, बनाना पाउडर हो गया, लॉट ऑफ थिंग्स जो उन्होंने इंट्रोड्यूस कराई वहाँ पे हमारे साथ।
तो फिर आप उनको केलों के बागात में भी लेकर गए, टूर भी कराया, और अगर कराया तो किस अंदाज में वो टूर हुआ और क्या उसकी सक्सेस रही?
उसमें हमने ये किया कि जितने स्टूडेंट्स थे और प्लस जो और पार्टिसिपेंट्स थे जो कराची से फैमिली आई हुई थी उनको लेके गए हम फार्म्स पे, जो ग्रोअर्स के फार्म्स थे उन पे लेके गए, उनको दिखाया हमने कि देखें बनाना कैसे ग्रो होता है, बनाना लगता कैसे, उसको कैसे कैसे उसकी हार्वेस्टिंग होती है, उसकी कैसे पैकिंग होती है, कैसे एक्सपोर्ट होता है, सारे प्रोसेस उनको हमने दिखाए।
तो जो दूसरा इवेंट था वो कहाँ हुआ, उसकी क्या सक्सेस स्टोरी रही?
दूसरा इवेंट सिंध यूनिवर्सिटी टंडोजाम एग्रीकल्चर यूनिवर्सिटी सिंध यूनिवर्सिटी टंडोजाम में है एग्रीकल्चर, उसके अंदर वाइस चांसलर साहब के ताउन से किया गया और उसमें भी तकरीबन कोई 2000 के करीब लोग थे। हमारा बेसिक एम ये था एग्री टूरिज्म का कि जिस फार्मर के पास जो भी प्रोडक्ट है उसको अपनी प्रोडक्ट के बारे में पता होना चाहिए कि इसकी बाय प्रोडक्ट कितनी बनती है। अगर शुगर केन है लाइक बनाना, बनाना का मैंने आपको बताया, मैंगो का है तो मैंगो की कितनी बाय प्रोडक्ट बनती है, टोमेटो की कितनी बाय प्रोडक्ट बनती है। तो इसको प्रमोट करने में एग्री टूरिज्म का यही मकसद है कि हम इन चीजों को कैसे प्रमोट कर सकते हैं ताकि ग्रोअर को इसका फायदा हो।
तो आपको इसका जाती तौर पर क्या फायदा हुआ, आपने इतनी मेहनत की क्यों की?
इसमें मेरी जात को ये फायदा हुआ कि मुझे बड़ी खुशी हुई कि पाकिस्तान की जितनी प्रोडक्ट है थ्रू आउट द वर्ल्ड वो इंट्रोड्यूस हुई।
तो बेहद शुक्रिया मंसूर चीमा साहब, आप वैसे तो इनफरादी तौर पर फार्मिंग करते हैं लेकिन आप एग्री टूरिज्म को फरोग देने के लिए भी कोशिशें जारी रखे हुए हैं और इस सिलसिले में आप इवेंट्स करा चुके हैं और आइंदा भी आप कराने का इरादा रखते हैं। एक ब्रेक का वक्त फिर हो गया तो पहले एक ब्रेक लेते हैं और फिर हम प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
गुफ्तगू में एक बार फिर शामिल करते हैं फैसलाबाद एग्रीकल्चर यूनिवर्सिटी के प्रोफेसर डॉक्टर शहजाद बसरा को। शहजाद बसरा साहब, आप ये बताइए कि आपकी यूनिवर्सिटी में जो ये क्लब है एग्रो टूरिज्म का, क्या ये सिर्फ आपकी यूनिवर्सिटी ही में है या ये कि दूसरी यूनिवर्सिटियों में भी है, और आप
کہ اس کلب کو چلانے کا طریقہ کیا ہوتا ہے، کس طرح آپ ایونٹس منعقد کراتے ہیں؟
پورے سال کا نا ہم کیلنڈر بنا دیتے ہیں کہ کہاں ایونٹ کہاں ہوگا. آج سے 10 سال پہلے صرف طارق صاحب کا اپنا ایک چھوٹا سا فیصل آباد کے اندر ایک نرسری تھی جس کو قادر بخش فارم کہتے ہیں، وہ ہمارا سمجھے پیر خانہ ہے، صرف وہاں بھی ایونٹ ہوتے تھے. لیکن وہاں اب صورتحال یہ کہ پورے پاکستان میں یہ پھیل چکا ہے اور اس کا یہ کیلنڈر بنا ہوتا ہے اور اس کو ہوسٹ کرتا ہے مقامی جو فارمر ہے وہ اس کو ہوسٹ کرتا ہے. اچھا اس کے 3-4 چیزیں ہیں. ایک تو یہ نظر آ رہا ہے کہ جو جیسے پک یور اون فروٹ والا ہے نا، جیسے آج گواوا فیسٹیول تھا لاہور میں، جس میں آپ اس کی سکسیس یہ دیکھ لیں، نہ میں وہاں پہ گیا ہوں نہ بابا راجا صاحب گئے ہیں، لیکن اس کے باوجود دیٹ واز اے سکسیسفل اسٹوری. آج سے 5-6 سال پہلے جیسے ایسے ایونٹ ہوتا تھا نا تو یہ ہوتا تھا کہ 10-12 لوگ بھی ہوتے تھے، لیکن اب 100 سے بعض ایونٹس میں 1000 لوگ بھی ہوتے ہیں. ٹھیک ہے. اچھا دوسرا یہ ہوتا ہے کہ ہم ایک پورا ایک کراپ بچوڑ کے نہیں، ہم ایک پوری ٹریننگ ورک شاپ کرواتے ہیں. جیسے کچن گارڈنگ کا ایک فیسٹیول 5 سال ہو گئے ہیں، اس میں 1000 لوگ آتے ہیں اور بہت بڑا ایونٹ ہوتا ہے. پورے پاکستان میں ایک ہی ٹائم 5-6 جگہ پہ بھی وہ ایونٹ ہو رہا ہوتا ہے. اچھا اس کے علاوہ سیمینارز ہے، پھر اس کے علاوہ ہم ٹریننگ ورک شاپ کراتے ہیں 3-3 دن کی، جس کے ساتھ ہائکنگ ٹریکنگ بھی شامل ہے اور اسپورٹس بھی شامل ہے. لاہور میں ایک ایسے گارڈن، ایک پورا ایگری ٹوریزم ویلج بھی بنا دیا ہے، جہاں پہ بہت بڑے بڑے جو لاسٹ ٹائم نا 1000 کی شکل میں وہاں صرف ہارسز رجسٹر ہوئے تھے ٹینٹ پیکنگ اور باقی کے لیے، اس کو بھی کلچر کو بھی پروموٹ کر رہے ہیں. اس کے علاوہ پھر فارمرز کو انٹرپرینیورشپ جو دینی ہے نا وہ بہت اچھا. ایک بڑی انٹرسٹنگ بات، جیسے بلال اور آپ نے بتایا نا کہ کینیڈا اور امریکہ میں یہ بڑا پاپولر ہے، تو یہاں پاکستان میں اس کا کنسیپٹ ہے ہی نہیں تھا. وہ یہ سمجھتے تھے کہ دیہات دیہات ہے، شہر شہر ہے. جب اب ہم وہاں جا کے بتاتے تھے، میں بتاتا تھا کہ میں آج سے 10 سال پہلے امریکہ میں پک یور اون فروٹ یہ چیری فیسٹیول پہ میں گیا تھا اور میں نے دیکھا تھا اور اس کو ہم یہاں کر رہے ہیں، تو لوگوں کے لیے یہ بھی ایک بڑا کنسیپٹ ہوتا ہے، اچھا دنیا میں کہیں اور بھی ایسا ہو رہا ہے. اور خاص طور پہ جب ڈیولپ کنٹری کا سن کے لوگ وہ بھی بڑا اٹریکٹ ہوتے ہیں، پھر آہستہ آہستہ وہ چلتے ہیں. اب میں آتا ہوں کہ ہمارا جو یونیورسٹی کیا کر رہی ہے، تو ہم نے جب دیکھا کہ چونکہ ایگریکلچر یونیورسٹی پاکستان کی سب سے لیڈنگ یونیورسٹی ہے اور اس کے جو گریجویٹس ہیں انہوں نے ہی کل کو جا کے اس ملک کی پاک دوڑ سنبھالنی ہے اور اس میں اپنا رول پلے کرنا ہے، تو ہم نے وہاں پہ اسٹوڈینٹس کو یہ ٹرین کیا کہ ایک ایونٹ آرگنائز کیسے کرتے ہیں، یہ ان کے لیے بہت بڑی تھی. پھر وہ فارم لیول پہ کیسے کرتے ہیں، پھر ایک چھوٹی سی فصل کے اوپر سٹرس کو پکڑ لیا، مینگو کو پکڑ لیا، پپایا کو پکڑ لیا، اس کے اوپر کیا کرنا ہے. لوگوں کو سمجھ نہیں لگتی تھی، پھر اس کے ریلیٹڈ ہم نے جتنی بھی پروسیس فوڈ ہے فوڈ ٹیکنالوجی والوں کو شامل کر لیا، لوکل انڈسٹری کو شامل کر لیا جو اس فروٹ کے ساتھ ویلیو ایڈڈ پروڈکٹس دیتے ہیں. اسٹوڈینٹس کو ہم نے انٹرپرینیورشپ سکھائی کہ آپ نے کل کو فیوچر کو اگر آپ کو جاب نہیں ملی تو آپ اپنا بزنس کریں اور یہ والی فوڈس کو اس کے اس اسپیکٹ میں، مارکیٹنگ میں، پروسیس میں، پروڈکشن میں یہاں لوگ آئے. وہ بچوں نے ٹریننگ سٹارٹ کی، بہت ساری ہم نے ایگری ٹورز کے نام سے یا ٹور فار لائف کے نام سے ہم نے ایک ٹورنگ کمپنی بھی بنا دی کہ جو اسٹوڈینٹس اب سال پہ ہر مہینے 2-3 ٹورز لے کے شمالی علاقوں میں جاتے ہیں یا ٹریکنگ پہ ہائکنگ پہ جاتے ہیں، ساتھ انہیں ایگریکلچر بھی دکھاتے ہیں. یہ سارے اب ہماری یونیورسٹی یہ کر رہی ہے کہ پہلے اس نے ایونٹ کر کے دکھائے 2-3 سال، اس کے بعد ہم نے پھر ہمارے جو ایگری ٹوریزم کلب کے ممبر ہیں ان کا کنیکشن ہم نے کروایا دوسرے شہروں کی یونیورسٹیوں کے ساتھ، جو لیڈنگ جیسے پرانی یونیورسٹی ہے راولپنڈی میں، اس کے بعد پنجاب یونیورسٹی لاہور میں، پھر ہم نے ملتان میں بہاؤدین ذکریہ یونیورسٹی، اسلامی یونیورسٹی بہاولپور میں، اس طرح ان یونیورسٹیوں کے اندر جا کے ہم نے پروگرام کیے، وہاں پہ ان کی باڈیز بنائی، پھر انہوں نے خود ہی پروگرام کیے. اب آپ سمجھے کہ یہ جو ایگریکلچر یونیورسٹی نے ایک ٹریننگ کی تھی، اب اسی کو فالو کرتے ہوئے باقی یونیورسٹیاں اب یہ کام کر رہی ہیں. تو ابھی ریسنٹلی جو بنانا فیسٹیول تھا اس میں جو ٹنڈو جام کی ایگریکلچر یونیورسٹی ہے اس نے ہوسٹ کیا اور اس نے بہت بڑا یہ ایونٹ کیا اور ایگری ٹوریزم کانفرنس بھی انہوں نے کروائی. اب لوگ انڈیپینڈنٹ ہو رہے ہیں اور یہ میسج آگے جا رہا ہے، یہ 8-10 سال میں یہ میسج اتنا آگے گیا ہے کہ تقریباً ہر بڑی یونیورسٹی کے اندر ایگری ٹوریزم کلب بن چکے ہیں اور آپس میں ان کو جو کنیکٹ طارق صاحب اور میں مل کے ہم ان کو آپس میں کنیکٹ کرتے ہیں، ان کو ہم پروگرام دے دیتے ہیں اور جہاں کبھی ضرورت پڑے ہم جاتے ہیں، وغیرہ وہ انڈیپینڈنٹ یہ کام کر رہے ہیں اور بچے اب وہاں سے جو گریجویٹ ہو چکے ہیں وہ اس کے ساتھ بہت سے ویلیو ایڈڈ پروڈکٹس اور انٹرپرینیورشپ نہیں سیکھ کے جاب کے علاوہ وہ اب بزنس کر رہے ہیں جو ایگری ٹوریزم سے انہوں نے سیکھے ہیں.
اور یہ جو ایونٹس ہوتے ہیں یا جو فیسٹیولز ہوتے ہیں وہ اس مخصوص پھل یا کراپ کے حوالے سے ہوتے ہیں جو اس سیزن میں ہوتا ہے, اس کا تھیم وہی ہوتا ہے.
جی جی پورا, جیسے آج یہ لاہور کے قریب شرط پور تھا, وہاں پہ گواوا فیسٹیول ہوا. تو گواوا فیسٹیول ہوا نا, تو اس میں ایک جو گواوا کا آرچیڈ ہے اس آرچیڈ کے اندر ہوا ہے, اس کے دائیں بائیں سارے گواوا ہے اور وہاں ورائٹیز لگی ہوئی ہیں. وہاں فارمر موجود ہے, دوسرے فارمرز کو بتا رہا ہے کہ یہ اس کی ورائٹیز ہے, یہ پروڈکشن ٹیکنالوجی, اس کو ایسے اگانا ہے. اگر آپ نیا سیڈ چاہیے, نئے پودے چاہیے, پودے اویلیبل ہیں, ساتھ اس کے فروٹ اویلیبل ہے, ساتھ فوڈ اویلیبل ہے. جو دیسی ہماری لوکل کلچر دیہاتی فوڈ ہے وہ وہاں, جیسے ساگ مکئی اور یہ اپنے مسی روٹیاں, یہ سب کچھ تنور لائیو, یہ دیسی فوڈ وہ بھی پروموٹ ہو رہی ہے, لوگ وہ لے رہے ہیں. ساتھ ٹانگا چل رہا ہے, تھوڑے سے جھولے چل رہے ہیں, میلا ٹھیلے والا سامان ہے اور جو اس کے پروڈکٹس ہیں وہ آ رہی ہے. ابھی پچھلے دو تین ماہ پہ اولیو فیسٹیول ہوا ہے, اولیو کی وہاں ہنڈریڈ آف جو پروڈکٹس ہیں وہ اویلیبل ہوئی ہیں اور اس کو جو چکوال میں برانی ریسرچ انسٹیٹیوٹ ہے اس نے ہوسٹ کیا ہے اور اس نے ہوسٹ کیا اور اس نے پورے اس میں منسٹرز بھی آئے ہیں, پورے علاقے کے لوگ بھی آئے ہیں. اچھا اب میں آپ کو بتاؤں, یہ سارا پرائیویٹ ہو رہا تھا. اب اس کی سکسیس کو دیکھ کے جو ٹوریزم منسٹری ہے وہ اب ہم سے امپریس ہوئی ہے کہ بھائی وہ جو پوری منسٹری یہ کام کرنا چاہتی ہے لاکھوں کروڑوں لگا کے, ہم ایگری ٹوریزم والے اور ایگری ٹوریزم کلب والے بغیر ایک روپیہ لگائے, بغیر صرف سوشل میڈیا کو یوز کر کے اور اسٹوڈینٹس کو یوز کر کے اور لوکل فارمر کو یوز کر کے اتنے بڑے بڑے ایونٹ کروا رہے ہیں. تو وہ اب جیسے انہوں نے بہت سارے ہمارے پروگراموں میں اب وہ شامل ہو رہے ہیں اور اس کی ایکٹیویٹی کو اپنی پروگرس میں شو کر رہے ہیں. یعنی یہ نہیں کہ ہم ان سے لے رہے ہیں, منسٹریاں گورنمنٹ ہمارے پیچھے آ رہی ہے کیونکہ ہم تو ہر ہفتے کام کر رہے ہیں, شاید ہی کوئی ویکینڈ ہے جس دن یہ نہیں ہوتا پروگرام. یعنی اس کی یہ سکسیس ریٹ ہے اس کا.
تو بے شکریہ پروفیسر ڈاکٹر شہزاد بصرہ صاحب. اور اب ہم گفتگو میں شامل کریں گے گلگت بلتستان کے ایگریکلچر ڈپارٹمنٹ کے جی ایم صادق کو ایک بار پھر. جی ایم صادق صاحب, آپ بتائیے کہ کیا مزید ہونا چاہیے, حکومت کو کیا کچھ مزید کرنا چاہیے ایگری ٹوریزم کو فروغ دینے کے لیے اور کیسے؟
میڈم, یہ جو ایگری ٹوریزم ہے دراصل یہ نیچر کو لوگوں کے ساتھ ملانے والی بات ہے. ایگریکلچر بیسیکلی ہمارا جو ملک ہے وہ ایگریکلچر کنٹری ہے اور ہمیں ضرورت ہے کہ یہ باقاعدہ ٹوریزم منسٹری میں ایک الگ شعبہ ہو جس میں ہر پروونس میں جو ہے نا, جس طرح ایگریکلچر ڈپارٹمنٹ کے محکمہ قائم ہے, ایگری ٹوریزم کا الگ ادارہ قائم ہو اور اس پہ کام کیا جائے. بہت زیادہ مواقع ہے ہمارے ملک میں, ہر گاؤں, ہر فروٹ اور ہر علاقہ جو ہے نا ایگری ٹوریزم کے لیے پوٹینشیل رکھتا ہے. اس پہ سیریسلی ہمیں کام کرنے کی ضرورت ہے. اس طرح باقی ترقی یافتہ ممالک اس جہت میں کام کر کے بہت کچھ کما رہے ہیں, ہمارے کسان ان کو ضرورت ہے اس سیکٹر کو ہم سب مل کے فروغ دے دیں. حکومت اس کے لیے خصوصی فنڈس رکھے, اس پہ توجہ دے دے, پرائیورٹی لسٹ میں اس کو ذرا اوپر لے کے آئے. تو ضرورت ہے کام کرنے کی. اصل چیز حکومت کی پرائیورٹی لسٹ میں ایگریکلچر جو سیکٹر ہے وہ بہت نیچے ہے میڈم, اسے اوپر لانے کی ضرورت ہے. اور جس دن حکومت نے یہ فیصلہ کیا ہماری 70% جو رورل آبادی ہے, کسان ہے, اس کی زندگی میں تبدیلی لانا ہے اور ہم نے اس سیکٹر کو توجہ دینی ہے, اس دن انشاءاللہ یہ ایگری ٹوریزم, ایگریکلچر اور یہ جو ویلیو ایڈیشن کے جو مختلف انڈسٹریز ہیں چھوٹی چھوٹی, یہ پھلے گا, پھولے گا اور ملک جو ہے نا ترقی کی جانب تیزی سے سفر کرے گا.
اس کو ایگری ٹینمنٹ بھی کہہ رہے ہیں, تو اس ایگری ٹوریزم کو ایگری ٹینمنٹ کیسے بنایا جا سکتا ہے؟
ایک فارم ہے جہاں پہ انٹیگریٹڈ فارم, آپ مثال لے لیں, ایک آپ کے رورل ایریا میں ایک زمیندار کی 100 کنال کی فارم ہے, تو اس میں وہ بفالوز بھی رکھے گا, اس میں گائے بھی رکھیں گے, اس میں مرغیاں بھی رکھیں گے, اس میں جتنے رورل ایریاز میں جو انٹرپرائز ہے وہ اس میں اپنا سیٹ اپ لگائے گا. اس کے بعد اس میں ہرس کی فیسلٹیز دے گا, آپ شہر سے لوگوں کو انوائٹ کریں گے کہ رورل ماحول میں ایک دن, دو دن, ہفتہ اپنی فیملی کے ساتھ رہیں گے. تو آپ اندازہ کریں کہ جو شہر کی زندگی سے تنگ لوگ ہیں وہ, ان کو اگر یہ فیسلٹیز مل جائے گاؤں میں جا کے بہترین ماحول میں دیسی خوراک کے ساتھ اپنی فیملی کو ایک ہفتہ رکھے تو آپ اندازہ کریں کہ صحت مندانہ زندگی کا جو سلسلہ ہے وہ رورل سے لے کر شہر تک پھیلے گا. آپ کا کسان خوشحال ہوگا, آپ کی شہری جو بوریت کا شکار ہے ان کو جو ہے نا حقیقی زندگی سے لطف اٹھانے کا موقع ملے.
اور اس طرح یہ جو انڈسٹری ہے یہ ایگرو ٹورزم سے یا ایگری ٹورزم سے ایگریٹینمنٹ کی طرف بھی جا سکتی ہے.
ایگزیکٹلی میڈم, بالکل اسی طرف سے سفر ہوگا پھر.
تو بے شکریہ جی ایم صادق صاحب.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل ہم بات کر رہے ہیں پاکستان میں اور دنیا بھر میں ایگری ٹورزم کے بارے میں. ہمارے ساتھ اس وقت موجود ہیں اسکاٹ لینڈ میں آباد فیصل آباد سے تعلق رکھنے والی ایک پاکستانی سوشل ایکٹیوسٹ اور ٹورزم ڈیولپمنٹ کارپوریشن آف پاکستان کی ڈائریکٹر انٹرنیشنل افیئرز اینڈ اوورسیز ایگری ٹورزم طاہرہ رسول, جو پاکستان میں ایگریکلچر ٹورزم کے لیے ایک ایگری مال کے ایک منفرد منصوبے پر کام کر رہی ہیں اور اس میں سرمایہ کاری بھی کر رہی ہیں. فیصل آباد سے وہاں سے ٹیلی فون پر موجود ہیں, ان سے بات کرتے ہیں. طاہرہ رسول صاحبہ, آپ اسکاٹ لینڈ سے یہاں پاکستان میں آئیں اور یہاں آ کر آپ ایگری مال بنا رہی ہیں, تو بتائیے کہ یہ فارمرز مارکیٹ کے کانسیپٹ سے کس طرح ایک مختلف مارکیٹ ہے یا مال ہے, اور آپ کس طرح اس منصوبے کو ایک عملی شکل دینے میں مصروف ہیں؟
یہ طارق تنویر جو سی ای او ہیں, فاؤنڈر ہیں ایگریکلچر ٹوریزم کے, ان کے ساتھ مل کے ہم نے یہ فارمر مال شروع کیا تھا. لائل پر فارمر مال دو جگہ ہم لے چکے ہیں, وہاں پر آلریڈی مال بننا شروع ہو گیا ہوا ہے. یہ ہوگا فارمرز کے لیے, کسانوں کے لیے, یہ کلچرل لائک پنڈ ٹائپ ہوگا لیکن ماڈرن طریقے سے. تو ہم نے کیا کرنا ہے کہ اس مال میں ان کسانوں کی جو بھی یہ اگاتے ہیں فصلیں ان کی ہوتی ہیں, پھل سبزیاں کی ہوتی ہیں, وہ اس فارمر مال میں وہ لا سکیں گے اور وہاں پر بہت اچھی پرائس سے بیچیں گے. اور ہم اس میں مین تھنگ, ہم یہ فارمرز جو ہیں, کسان جو ہیں, ہم ان کو سکھائیں گے کہ وہ آرگینک اچھی سبزیاں بغیر سپرے کے, بغیر یہ جو انہیلتھی چیزیں وہ اگاتے ہیں, وہ کیسے اس کو بیٹر طریقے سے یہ ہیلتھی بنا سکتے ہیں. پھر وہاں پر ان کو, اور اس کے علاوہ ان کو وہاں پر ہمارے پاس مشینیں آلریڈی ارینج ہو گئی ہیں, جہاں پہ جو ایکسٹرا ہماری جو فصل ہوتی ہے جو بہت ضرورت سے زیادہ بچ کر خراب ہوتی تھی, وہاں پر وہ انہیں کیسے سکھا سکتے ہیں, ڈرائی کر سکتے ہیں, پھر انہیں پیکیجنگ کی مشینیں ہیں وہ کیسے پیک کر سکتے ہیں. تو اس طرح سے ہمارا جو بہت زیادہ بڑے لیول پر پہلے ویسٹ ہوا تھا وہ بھی بچ سکتا ہے, اور انہی سے ہم انہیں وہاں پہ یہ بھی کلاسز دیں گے, ٹریننگ سینٹر ہے بہت بڑا, کہ وہ کس طرح سے اسے چٹنیاں مربے یہ وہ یہ ساری چیزیں وہ لوگ کر سکتے ہیں.
اور یہ جو مال ہے کیا اس طرح کا ہوگا جس طرح کے یہاں ترقی یافتہ ملکوں میں مالز ہوتے ہیں؟
ڈیفینیٹلی, جیسے صاف ستھرے جیسے ترقی یافتہ ملکوں میں ہوتے ہیں بالکل ویسے ہوں گے. لوگوں کو سٹالز دیے جائیں گے, ان پر ہائیجینک طریقے سے کس طرح سے وہ کھڑے ہو کر اپنا وہ یہ سارا سامان وہ بیچ سکتے ہیں. جگہ تقریباً ہوگی, اس وقت 5 acres ہم لے چکے ہیں اور آلریڈی 5 acres کے اوپر پراپر ہماری بات چل رہی ہے, وہ بھی ڈیفینیٹلی انشاءاللہ ہمیں مل جانی ہے. تو یہ اتنے بڑے لیول پر ہم کر رہے ہیں. سٹالز کے علاوہ بھی ہم وہاں پر جیسے ایک ہے جو گڑ کا اس کو وہ لگا کے دیا ہے ہم نے, وہ وہاں پر فریش آرگینک ہماری لوگوں کی آنکھوں کے سامنے گڑ شکر یہ بنا کرے گا. اس کے علاوہ وہاں پر آرگینک سارے تیل بھی نکلیں گے لوگوں کی آنکھوں کے سامنے, وہ فلیکس سیڈ آئل, کوئی بھی کسی قسم کا مسٹرڈ آئل, کسی بھی قسم کا, وہ اپنی آنکھوں کے سامنے کھڑے ہو کے آلمنڈ آئل وہ وہاں پہ نکلوا پائیں گے. اور اس کے علاوہ وہاں پر ہر چیز وہاں پر لوگوں کو اویلیبل ہوگی آرگینک بہت ستھرے طریقے سے.
تو یہ جو سٹالز ہوں گے کسانوں کو فری ملیں گے؟
یہ کسانوں کو بھی فری ملیں گے, فارمرز کو بھی دیے جائیں گے, ڈگری ہولڈرز جو یہاں پہ پھر رہے ہیں ان کو جابز ملیں گی, بیوہ عورتیں, غریب عورتیں, یو نو ینگ جنریشن جو ہماری ہے, ہر کسی کے لیے وہاں پر ان کی حیثیت کے مطابق, ان کی ضرورت کے مطابق یہاں پہ اپرچونٹیاں ہوں گی. پہلے ٹریننگ دیں گے, جو کسٹمر کیئر ہوتی ہے جیسے ہمارے وہاں پر ہوتی ہے, وہ ساری ان کو سکھائی جائے گی, ہائیجینک, صاف ستھرے کپڑے, صاف ستھرے ان کے سٹالز, ہر چیز انہیں پہلے ٹرین کر کے پھر انہیں اسٹال پر کھڑا کیا جائے گا. ایسے نہیں ہم کریں گے کہ آئیں اور یہ لیں اسٹال کی چابی اور آپ یہاں پر کھڑے ہو کے کر دیں, نہیں. ہم میک شیور کریں گے کہ وہ اسٹینڈرڈ کے ہوں, کیونکہ ہمارے جو کسٹمر ہونے والے ہیں وہ ہمارے مینلی جو بہت رچ سوسائٹی ہے یہاں کی, تو ان لوگوں کو ہم نے ٹارگیٹ کرنا ہے کہ وہ وہاں پر آ کر شاپنگ کریں. ان لوگوں کو بھی پتا, ان تک یہ بات پہنچائی جائے گی کہ کیسے وہ یہاں پر آ کر گڈ پرائز, ریزنیبل پرائز میں آرگینک ہیلتھی فوڈ ان کو مل سکتا ہے.
تو اس میں آپ لوگوں کی تفریح کے لیے کچھ فیسٹیولز وغیرہ بھی منعقد کرنے کا ارادہ رکھتی ہیں, جیسا کہ آپ نے پروگرام سے پہلے بتایا تھا, کچھ اس کے بارے میں ہمارے سننے والوں کو بتائیے.
ہم نے اس کو پراپر ایک فن ٹائپ بھی بنانا ہے, لائک لوگ آئیں وہاں پر انجوائے کریں, ڈھول بج رہے ہوں گے سیریسلی, لائک ایوری ویک ہم نے ایک ون فن فیئر یہاں پر رکھنا ہے, ایک میلہ ہم نے یہاں پہ رکھنا ہے, کبھی کسی ٹاپک پر کبھی کسی ٹاپک پر. آلریڈی ہم ایگریکلچر, یہ طارق تنویر ہیں, یہ ہر چیز پر ہم نے یہاں پر ایک میلہ رکھا کرنا ہے, اس کو پراپر فن طریقے پر لوگوں کو انویٹیشنز جائیں گے, اس طرح سے یہ لوگ انوالو بھی زیادہ ہوں گے اور ان غریبوں کی وہ جو ہوگی کہہ دیں بکری بھی زیادہ ہوگی ان کا, وہ مطلب کہ پروفٹ مارجن, ان کی سیل, یہ سارا کچھ انشاءاللہ تعالی بہت اچھے بڑے لیول پر ہوگا.
تو کب سے شروع ہو رہا ہے آپ کا یہ مال اور فیصل آباد میں؟
یہ جی فیصل آباد میں یہ نیر انف ریڈی ہے, لیکن بیکاز آف دا ویدر ہم یہ بس کوشش کر رہے ہیں کہ تقریباً اسٹارٹ آف فیبرری تک یہ انشاءاللہ شروع ہو جائے.
تو لوگوں کو کیسے پتا لگے گا کہ آپ کا یہ مال شروع ہو گیا ہے, اس کی پبلسٹی کیسے کریں گے؟
جی میڈیا آلریڈی اس میں انوالو ہے, تو ہمارا ایک ایگریکلچر ٹوریزم کا ہمارا ایک پیپر بھی ہے, تو اس میں بھی ہم آلریڈی اس کی پبلسٹی کر رہے ہیں, ٹی وی چینلز کو اس میں انوالو کریں گے, اور ویسے بھی ہم یہ پوسٹر بینرز آلریڈی ہمارے نیئر انف ریڈی ہیں, بس لگنے ہی والے ہیں, سارے سائنز اینڈ ایوری تھنگ, اس کی ہم بہت پبلسٹی کریں گے اور ان شاء اللہ تعالیٰ اس طرح سے پھر لوگ ڈیفینیٹلی انوالو ہوں گے. اور میں یہ بھی بتاتی چلوں کہ یہ صرف ایک نہیں بنے گا, اس طرح کے مالز ہم کافی زیادہ ہمیں ضرورت ہے, ہم یہ بنائیں گے فارمرز کی, اس کے لیے بھی ہمارے خود کی ملک کی, یہ جو اتنی گروتھ ہے جو ضائع ہوتی ہے, جو فارمرز مطلب اتنی محنت کرتے ہیں اگاتے ہیں, ان کو وہ پھل نہیں مل پاتا ہے. آپ کو پتہ ہے یہ جو کسان لوگ ہیں نا, یہ اپنی زمینیں بیچنا شروع ہو رہے ہیں, یہ لوگ زمینیں چھوڑ کے جا رہے ہیں صرف اس لیے کہ جتنی یہ دن رات محنت کرتے ہیں انہیں اس کا وہ نہیں پھل نہیں ملتا, ان کو اس حساب سے وہ پیسہ وہ نہیں ملتا, یہ سیریسلی پھر بھی آدھے بیٹھ سوتے ہیں. تو اور اگر یہ لوگ اپنی زمینیں بیچ کر ان پر ہاؤسنگ اسکیمز بنیں گی, پلازے بنیں گے, یا یہ کیا ہوگا پھر ہمارے ملک میں, یہ قلت آئے گی کھانے کی پینے کی, ظاہر ہے پھر ہم باہر سے منگوائیں گے, پھر یہ سارا اس سے پہلے کہ یہ ایکسٹریملی ورس کنڈیشن میں چلا جائے, انشاءاللہ ہمیں اس پہ کچھ کرنا ہے, اور ہم آلریڈی بہت بڑے لیول پر پلان کر چکے ہیں, اور ویری سون آپ کو پتا چلے گا کہ ہم انشاءاللہ ڈیفینیٹلی اس کو فلفل کریں گے.
تو بہت شکریہ طاہرہ رسول صاحبہ, اور اب پروگرام اپنے آخری مرحلے کی طرف, ایک بریک کے بعد ہم پروگرام کو آخری مرحلے کی طرف لے کر چلیں گے.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
تو بے شکریہ طاہرہ رسول صاحبہ, اور اب پروگرام کو آگے بڑھاتے ہیں, اور گفتگو میں ہم ایک بار پھر اب شامل کریں گے کینیڈا سے احمد بلال صاحب کو. احمد بلال صاحب, آپ نے ساری گفتگو سنی, دیکھیے پاکستان میں کیا کچھ ہو رہا ہے, اور نجی شعبہ بھی سامنے آ رہا ہے, اور حکومت بھی اب آگے بڑھ رہی ہے, تو کینیڈا کی حکومت کیا کر رہی ہے, کیا وہاں بھی اس طرح کی ایگری مال کا کانسیپٹ آلریڈی موجود ہے, یا کچھ ایسی کوششیں ہوتی دکھائی دے رہی ہیں؟
سن کے باقی پارٹیسپینٹ کو بڑی خوشی ہو رہی ہے کہ پاکستان میں ماشاء اللہ بڑا انٹرپرنور قسم کا کام ہو رہا ہے, اور یہ جو جیسے بسرا صاحب نے بتایا اور دوسری بہن نے بتایا کہ یہ پاکستان میں ضروری تھا, جیسے کہ آپ ہمارے فارمرز کو تو صرف یہی ہے کہ اپنا گندم اگا لی یا اپنا دھان اگا لیے یا کوئی اور ایسے کموڈٹی کراپ کر لی, تو یہ ایک ایسے نئے طریقے ہیں ریونیو جنریٹ کرنے کے کہ یہ بہت ضروری تھا. باقی جو کینیڈا میں آپ کہہ رہی ہیں, کینیڈا میں تو بہت دیر پہلے سے یہ کام چل رہا ہے, جیسے یہاں پر مختلف قسم کی ایکٹیویٹیز ہوتی ہیں کہ آپ نے یعنی کہ ایک فارم ہے, اس پہ آپ کو ایسی سینری ہے, وہ اپنا آپ نے ٹکٹ خریدنا ہے اور آنا ہے اور اپنی پینٹنگ تیار کرنی, پینٹنگ بنا سکتے آپ, جیسے رائڈنگ والے فارم ہیں, آپ آتے ہیں رائڈ کرتے ہیں, چاہے ہارس کی یا پونی کی آپ رائڈ کرتے ہیں. اس کے علاوہ آپ کے پاس ایسے ہیں جیسے آپ کے مختلف ایونٹس ہوتے ہیں, جیسے ہالووین ایونٹ ہوتا ہے جس میں अपना जो हमारा पंपकिन होता है उसको उसका एक फेस्टिवल होता है, लोग अपना मर्जी का पंपकिन खरीदते हैं, उसकी मुख्तलिफ शक्लें बनाते हैं। ऐसे जो क्रिसमस का जो है वो इवेंट्स होते हैं, स्ट्रॉबेरी का इवेंट है, स्वीट कॉर्न का इवेंट है। आप इसके अलावा ऐसे ऐसे फॉर्म है जिन्होंने ऐसा उन्होंने टोपोग्राफी ऐसा लेआउट ऐसा बनाया हुआ है कि आप हाइकिंग कर सकते हैं, आप राइडिंग कर सकते हैं। और इसके अलावा भी जैसे मैंने पहले कहा कि हर क्रॉप का पिक योर ओन का है, जैसे स्ट्रॉबेरी है, ब्लूबेरी है, रसबेरी है, ये सारे जो ना पिक योर ओन है। बाकी जो कुछ ऐसे भी हैं जैसे हिस्टोरिकल उन्होंने चीजें रखी हुई हैं, जैसे कनाडा में आज से 200 साल पहले कैसे कल्टीवेशन होती थी, और कुछ फार्म ऐसे हैं उन्होंने सारी चीजें इकट्ठी करके भी रखी हुई हैं। तो ये एक ऐसा यानी कि सिलसिला रहता है यहाँ पर, खास तौर पे विंटर में तो नहीं इतना ज्यादा होता, क्योंकि विंटर में तो इंडोर ही यहाँ पे हो सकती है चीजें, मगर स्प्रिंग में ये इवेंट्स जो ना हर फार्म के ऊपर होते हैं ऑलमोस्ट। मगर कुछ लोग जो है ना, कुछ फार्म्स ऐसे हैं जिन्होंने आज से तकरीबन 50 साल पहले शुरू किया, उनके पास जो है ज्यादा अपॉर्चुनिटी होती है, लोग ज्यादा यूज टू होते हैं वहां जाने के एज कम्पेयर टू नए। नए लोग बहुत आ रहे हैं, जैसे अभी रिसेंटली मुझे एक फार्म पे जाने का इत्तेफाक हुआ, तो वो हमारे यहाँ पे मेपल सिरप जो ना वो कलेक्ट करते हैं, मेपल ट्री है उसमें से एक्सट्रैक्ट करते हैं सिरप को और उसको बॉयल करते हैं, उसको फिर थिक करते हैं, और वो डेली आपकी रूटीन में यूज होता है, जैसे हमारा हम चीनी यूज करते हैं ऐसे मेपल सिरप यूज होता है। इसी तरह जो एक फार्म की एक्टिविटी होती है, जैसे आप थ्रेशिंग है, ब्लोइंग है, फेंसिंग है, एग्स जो कैसे हैच होते हैं, हैंस को कैसे रेयर किया जाता है, तो ये सारे बच्चों के लिए इवेंट्स चलते हैं। और जहाँ पर ना स्कूल लेवल पे क्या कॉलेज लेवल पे भी लोग वहाँ पे आकर के एंटरटेनमेंट करते हैं।
तो बेहद शुक्रिया डॉक्टर बिलाल अहमद साहब, आपने बड़ी तफसील से बताया कि कनाडा में इस वक्त एग्री टूरिज्म को फ़रोग देने के लिए क्या कुछ हो रहा है और बहुत अरसे से क्या कुछ हो रहा था। हमारी गुफ्तगू अभी जारी है, एक छोटे से ब्रेक का वक्त फिर हो गया है, तो एक ब्रेक और उसके बाद प्रोग्राम राउंड टेबल को आगे बढ़ाएंगे।
क्या आप जानते हैं कि VOA उर्दू का एक टीवी शो भी है? जी हाँ, व्यू 360 देखिए आज न्यूज पर पीर से जुमा शाम 7:30 बजे।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का प्रोग्राम राउंड टेबल, हम बात कर रहे हैं एग्री टूरिज्म या एग्रीटेनमेंट पर, और अब प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं और गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर शहजाद अहमद बसरा को। प्रोफेसर डॉक्टर शहजाद अहमद बसरा साहब, ये बताइए कि इस वक्त ये जो एग्री टूरिज्म है, ये किस तरह जो टूरिज्म इंडस्ट्री है पाकिस्तान की, उसको फरोग देने के लिए, उसको मुस्तहकम करने के लिए कोई रोल प्ले कर रही है, और अगर वो रोल है तो किस तरह?
अच्छा, एग्री टूरिज्म ने अब किया ये है कि जो टूरिज्म दुनिया की सबसे बड़ी जो इंडस्ट्री है उसको लोगों तक इंट्रोड्यूस करवाया है कि टूरिज्म की बेशुमार किस्में है। लोगों के जहन में यहाँ कंसेप्ट ये था कि शायद हम मरी या कागान नारान में चले जाएंगे, वो टूरिज्म है। अब लोगों को बताया कि एजुकेशनल टूरिज्म भी है, हेल्थ टूरिज्म भी है, एग्री टूरिज्म भी है, फ्रूट टूरिज्म है, फार्म टूरिज्म है। तो इसकी टूरिज्म की इतनी फार्म, इतनी किस्में हैं, और एग्री टूरिज्म ने तकरीबन हर 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 एस्पेक्ट को टच किया है, हर एस्पेक्ट को टच किया है। और उसमें जैसे हेल्थ टूरिज्म है और उसके अंदर सुपर फूड्स को हमने इंट्रोड्यूस करवाया है, हेल्थी लाइफस्टाइल को इंट्रोड्यूस करवाया है हमने, जैसे मुरिंगा, किनवा, एम्बरेंथ, चिया, बकवीट, सीबक थॉर्न, एलोवेरा, ऑलिव, और वो सारी जो मेडिसिनल वैल्यू वाली क्रॉप्स है उनकी, और उनकी बेस के ऊपर यहाँ बेशुमार इंडस्ट्रीज बन गई हैं, एंटरप्रेन्योरशिप आ गए हैं, लोग उसके अंदर आ रहे हैं। ये हेल्थ टूरिज्म की एक फॉर्म है। फिर हम उनको लेके आ रहे हैं कि ये इसको ले एक बिजनेस के तौर पर, जो ये तारा ने ये कंसेप्ट किया ना कि ये जो ये फार्म मार्केट का एक बेसिकली, तो वही एक जो फार्म मार्केट है उसका एक मॉडिफाइड, एक खूबसूरत सा कंसेप्ट है कि फार्म माल बने, कि वहाँ जो एक आम फार्म मार्केट बनती है, जैसे फॉर एग्जांपल हर शहर में एक जो गवर्नमेंट की सरपरस्ती में एक किसान बाजार लगता है, उसके अंदर वो जो एक मिडिल क्लास है सिर्फ वो शॉपिंग के लिए आती है, जो एक थोड़ा अफोर्ड करते हैं या हमारी वो लोग जो फाइनेंशियली खुशहाल होती वो तो जहां वहां जाना पसंद नहीं करती, वहां तो वो लोग जाते हैं जो सस्ती चीज लेने के चक्कर में जाते हैं। लेकिन ये जो एग्री टूरिज्म के तहत अब फार्म माल का कंसेप्ट आ रहा है, वहां हम ये बता रहे हैं कि जो कैश एंड कैरीज के अंदर आपको ऑर्गेनिक फूड के नाम से धोखा होता है, उसकी बजाय ओरिजिनल आए जहां फार्मर डायरेक्ट अपनी फार्म प्रोड्यूस लेके आया है और उसकी बेस के ऊपर उसने जो वैल्यूएशन की है उसको देखे वो डायरेक्ट है, वो खालिस है, वो दरमियान वाले सारे जो चीजें उनको भी हम उनको हम डिस्करेज नहीं कर रहे, उनके बगैर काम नहीं होना क्योंकि प्रोसेसिंग इंडस्ट्री और सारी है, उन सब को हम देख रहे हैं, फार्म मशीनरी को हम देख रहे हैं, इंडिविजुअल लेवल के ऊपर काम कर रहे हैं और उसके रिजल्ट आ रहे हैं, हर चीज का एक टाइम होता है। तो अल्हम्दुलिल्लाह मैं कहता हूँ एग्री टूरिज्म ने ये जो 8-10 साल लगाए हैं, इन 8-10 सालों में लोगों को एक कंसेप्ट दे दिया, उसकी बेस के ऊपर ये एक इंडस्ट्री बन चुकी है जिसकी इतनी बेशुमार शाखें हैं कि अगर आप इसके ऊपर कई प्रोग्राम करना चाहें, सिर्फ ये एक एक इवेंट के ऊपर आप बात करना चाहें तो वहां घंटों के प्रोग्राम हो सकते हैं और एक सक्सेस स्टोरी है।
कोविड-19 के दौरान एग्री टूरिज्म को आप क्या देखेंगे, कैसा जा रहा है?
देखिए जी, कोविड ने तो हर चीज को एक नेगेटिव दिया कंसेप्ट और दुनिया में एक जो इसको रोक के रख दिया और कर दिया और हर बिजनेस को हर चीज को कर दिया। लेकिन कोविड-19 ने, इस पेंडेमिक ने एक आइडिया क्या दिया, इसने क्या दिया कि लोगों को कहा कि उनकी सबसे बेस्ट चीज उनका घर है, सबसे आइडियल फूड उनकी नेचुरल अनप्रोसेस्ड फूड है, सबसे बेस्ट उनकी हेल्थ के लिए वॉक एक्सरसाइज है, और अगर उन्होंने अपने इम्यूनिटी डेवलप करनी है, लोगों को ये कंसेप्ट आ गया कि अगर आपने किसी भी वबा से मुकाबला करना है तो आपने अपनी इम्यूनिटी को बेहतर करना है, और इम्यूनिटी बूस्ट करने का तरीका यही है आप प्रोसेस्ड फूड की बजाय अब नेचुरल फूड लें, जो हम जोर लगा लगा के समझाने की कोशिश कर रहे थे कि कोविड-19 ने लोगों को एक साल के अंदर बिल्कुल समझा दिया कि अगर उन्होंने अपनी इम्यूनिटी बढ़ानी है ना तो उन्हें वही कावे पीने पड़ेंगे, उन्हें वही सैलड उगाना पड़ेगा, किचन गार्डनिंग करनी पड़ेगी, खालस फूड खाना पड़ेगी, उन्हें मल्टीग्रेन आटे की तरफ जाना पड़ेगा, उन्हें सुपर फूड लेनी पड़ेगी, उन्हें वॉक करनी पड़ेगी, एक्सरसाइज करनी पड़ेगी, उन्हें जॉगिंग करनी पड़ेगी, उन्हें योगा करनी पड़ेगी। तो वो जो एग्री टूरिज्म लोगों को बताने की कोशिश कर रहा था, इस पेंडेमिक ने वो चीजें लोगों को रियलाइज करवा दी है। अब इंशाल्लाह मेरे ख्याल हमारा काम आसान होगा कि कल को कोई भी वबा आई तो उसको अगर आपने मुकाबला करना है ना तो उसके लिए फिर यही करें।
बेहद शुक्रिया प्रोफेसर डॉक्टर शहजाद मकसूद बसरा साहब, आपने बड़े खूबसूरत तरीके से आज की गुफ्तगू को समेटा, और आपकी इस गुफ्तगू के साथ ही हम आज के प्रोग्राम को समेटते हैं। और हम अपने सुनने वालों को बता दें कि वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के प्रोग्राम राउंड टेबल में हमने बात की एग्री टूरिज्म या एग्रीटेनमेंट पर, और इस बारे में कि इस वक्त पाकिस्तान में ये शोभा किस तरह एक इंडस्ट्री की शक्ल इख्तियार कर रहा है और इसमें हुकूमत, निजी इदारे और खासतौर पर टूरिज्म डेवलपमेंट कारपोरेशन ऑफ पाकिस्तान और एग्रीकल्चर यूनिवर्सिटी फैसलाबाद और पाकिस्तान की जरई और दूसरी यूनिवर्सिटियां इस शोबे को फरोग देने में और पाकिस्तान के फार्मर्स को जरई एंटरप्रेन्योरशिप सिखाने और उन्हें मजीद खुशहाल बनाने के लिए क्या कोशिशें कर रही हैं। और हमने बात की कि किस तरह जो काम एग्री टूरिज्म के माहिरीन एक अरसे से लोगों को समझाने की कोशिश कर रहे थे, कोविड-19 ने किस तरह आसान कर दिया कि लोगों में अब ये रुझान बढ़ रहा है कि वो खुद को सिर्फ कोविड से बचाने के लिए नहीं बल्कि मुस्तकिल तौर पर अपनी सेहत को बेहतर बनाने के लिए अपने इम्यून सिस्टम को मजबूत करें, सेहत बख्श और खालिस ऑर्गेनिक ग़िज़ाएं खाएं, और इसके लिए रुख करें एग्री मार्केट्स की तरफ और तश्कील दें एग्री मॉल्स या फिर खुद किचन गार्डनिंग करें। आज की राउंड टेबल को समेटते हैं और अपने सुनने वालों को बता दें कि हमारे साथ इस पैनल में शामिल थे यूनिवर्सिटी ऑफ एग्रीकल्चर फैसलाबाद के चेयरमैन डिपार्टमेंट ऑफ एग्रोनॉमी और फोकल पर्सन एग्री टूरिज्म क्लब प्रोफेसर डॉक्टर शहजाद मकसूद, और हमारे साथ थे एग्री टूरिज्म डेवलपमेंट कारपोरेशन ऑफ पाकिस्तान के चेयरमैन बाबर राजा लाहौर से, हमारे साथ थे एग्रीकल्चर डिपार्टमेंट गिलगित बल्तिस्तान के डिप्टी डायरेक्टर जी एम सादिक, टूरिज्म डेवलपमेंट कारपोरेशन ऑफ पाकिस्तान की डायरेक्टर इंटरनेशनल अफेयर्स एंड ओवरसीज एग्री टूरिज्म ताहिरा रसूल, और हमारे साथ थे मीरपुर खास सिंध से एक प्रोग्रेसिव फार्मर मंसूर चीमा और ओंटेरियो कनाडा से एक हॉर्टिकल्चरल स्पेशलिस्ट और एक क्रॉप साइंस कंसल्टेंट और ओंटेरियो इंस्टीट्यूट ऑफ एग्रोलॉजी के बोर्ड ऑफ डायरेक्टर्स के रुकन बिलाल अहमद। अपने सभी मेहमानों का शुक्रिया अदा करते हुए आज की राउंड टेबल समेटते हैं। यास्मीन जमील को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी करते हैं।
ये वॉइस ऑफ अमेरिका उर्दू है। आप अभी सुन रहे थे खबरों और हालात हाजरा पर मबनी हमारा खसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम